جس سے مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام راؤنڈ ٹیبل میں خوش آمدید۔ میں ہوں آپ کی میزبان شہناز نفیس، اور ہمارے ساتھ پروڈیوسر ہیں انجم ہیرلڈ گل اور علیز احمد۔ سامعین، پشاور میں آرمی پبلک اسکول پر دہشت گرد حملے کو پورا ایک سال ہو چکا ہے۔ آج اسی اسکول میں ایک بہت بڑی تقریب منعقد ہوئی۔ وزیر اعظم نواز شریف اور فوج کے سربراہ جنرل راحیل شریف نے اس تقریب سے خطاب بھی کیا۔ کچھ اہم اعلانات جو ہیں وہ بھی کیے گئے، اعزازات جو ہیں وہ بھی تقسیم کی گئیں، ملک میں امن کے قیام سے متعلق نئے وعدے بھی کیے گئے ہیں۔ دہشت گردوں کی مذمت بھی ہوئی، اور انہیں کیفری کردار تک پہنچانے کی باتیں بھی ہوئی۔ ساتھ ہی بہت ہی خوبصورت گیت جو ہیں، بلکہ کئی گیت وہ بھی جاری کیے گئے اس برسی کے موقع پر۔ لیکن اس ایک سال کے عرصے میں پاکستان نے بطور ایک ریاست کے اس سانحے سے کیا سبق سیکھا ہے، اور دہشت گردی کے خلاف اس ایک سال میں کیا اقدامات جو ہیں وہ اٹھائے گئے ہیں، آج کا پاکستان کتنا محفوظ ہے، اور اس سانحے کے بعد ہمارے رویوں، ہماری اسٹیٹ کی پالیسیوں میں، ہماری سوچ اور جو طریقے ہیں اس میں کتنی تبدیلیاں آئی ہیں، اور کیا آئی بھی ہیں یا نہیں، اس پہ ہم بات کریں گے۔ اور ہمارے ساتھ شرکا میں شامل ہیں دو معروف تجزیہ نگار، پشاور سے ارشد ہارون صاحب، لاہور سے خالد فاروقی صاحب۔ ہمارے ساتھ ہیں پی ایم ایل نون کے سینئر رہنما صدیق الفاروق صاحب، اور ہمیں جوائن کریں گے کچھ دیر میں مشتاق غنی صاحب، جو خیبر پختونخوا کے چیف منسٹر کے ایڈوائزر ہیں۔ ساتھ ہی ہم نے پروگرام کے اگلے حصے میں ہمیں جوائن کریں گے ایک اور تجزیہ نگار یہاں امریکہ سے، علی مرزا اکبر صاحب۔ اس وقت ارشد ہارون صاحب، خالد فاروقی صاحب اور صدیق الفاروق صاحب نے ہمیں جوائن کیا ہے۔ تینوں مہمانوں کو ہم خوش آمدید کہتے ہیں اپنے پروگرام میں۔ اور سب سے پہلے تو خالد فاروقی صاحب، آپ سے ہم آغاز کرنا چاہیں گے۔ آپ یہ بتائیے گا کہ پاکستان نے یہ بہت بڑا سانحہ ہوا، اس کو پاکستان کا 9/11 کا نام دیا گیا، اس سے پاکستان نے بطور ایک ریاست کے کیا سبق سیکھا ہے؟
دیکھیے، یہ جو ابھی آپ نے ساری اپنی گفتگو کی ہے، اس میں یہ ہے کہ اس سانحے نے پاکستان کو بری طرح سے ہلا کے رکھ دیا، اور پاکستان میں پہلی بار یہ بات شدت کے ساتھ محسوس کی گئی کہ دہشت گرد ہمارے بالکل سر پہ آن کھڑے ہوئے ہیں، اور اگر اب بھی ہم نے بحثیت ریاست کے اور انڈیویجولی بھی اگر ہم نے اپنا موقف جو ہے اس کو درست لائن پہ استوار نہ کیا، اگر ہم نے اپنی پالیسیوں کو ٹھیک نہ کیا، اگر ہم ایک ایسے راستے پہ چلنے میں کامیاب نہ ہوئے جہاں پہ ہمارے بارے میں یہ ایک بات ہو کہ یہ دہشت گردی کا مقابلہ کرنے والی قوم ہے، اور جہاں پورے عزم کے ساتھ اور حوصلے کے ساتھ اور تدبر کے ساتھ دہشت گردی کا مقابلہ کرنے کی اگر ہم نے اپنی نئے سرے سے کوشش نہ کی، تو اس کے بعد پھر پاکستان کے لیے یہ حالات مزید خراب تر ہوتے جائیں گے۔ عسکری اور سیاسی قیادت شاید پہلی بار اتنا یعنی یوں سمجھیں کہ سیم پیج پہ آنے کے لیے ان کی جو کوششیں تھیں وہ ہمیں ایک سال میں بہت ہی نمایاں نظر آئیں۔ اب ان کوششوں کو کامیابی کہاں تک ملی، اس کے بارے میں کوئسچن پیدا ہوتا ہے۔ جو ہم نے 16 دسمبر کے اس سانحے کے بعد، جس میں 141 افراد شہید ہوئے تھے اور جن میں اکثریت جو تھی وہ بچوں کی تھی، اس کے بعد جب ہم نے کچھ معاملات یہ سوچے کہ ہم چاہتے کیا ہیں، ہم جب اپنے سامنے اس لسٹ کو دیکھتے ہیں تو ہمارے سامنے ایک بہت بڑی لسٹ آتی ہے کہ کیا کیا اقدامات پاکستان کو کرنے چاہیے اپنی ماضی کی غلط فہمیوں کا ازالہ کرنے کے لیے۔ تو پھر اس ساری ایک طویل بحث و تنہیز کے بعد پھر ہم اس نتیجے پر پہنچے کہ ہمیں پاکستان میں دہشت گردوں کے بارے میں جو ایک سافٹ کارنر رکھا جاتا ہے، اس کو دور کرنا ہوگا۔ ہماری اسٹیبلشمنٹ کو اپنا رویہ تبدیل کرنا ہوگا، ہماری سویلین قیادت کو ایک رائٹ پاس پہ چلنا ہوگا جہاں اس کو ووٹر کی ضرورت اگر ہے تو ہے، لیکن اسے دہشت گرد کا ووٹ نہیں چاہیے. سو اس طرح کے معاملات جو تھے اس پہ پھر ہم نے سوچا کہ ہمارے پاس مدارس جو ہیں ہزاروں کی تعداد میں ہیں، تقریباً یوں سمجھے کہ 33,000 مدارس پاکستان میں ہیں، اس کے علاوہ ان رجسٹرڈ کتنے ہیں ان کی تعداد اس سے بھی الگ ہے.
ٹھیک،
تو ایک بڑی تفسیر تھی. سو ہم نے اس سارے عرصے میں ہم نے ایک طے کیا جس کو ہم نے نیشنل ایکشن پلان کا نام دیا، جس کے تحت ہم نے یہ فیصلہ کیا کہ پاکستان میں عسکری اور جو جتھے ہیں اور تنظیمیں ہیں ان کو ہم کام کرنے کی اجازت نہیں دیں گے، اور اگر کسی تنظیم پہ پابندی لگتی ہے تو اس کو کسی دوسرے نام سے کام کرنے کی اجازت نہیں دیں گے. پھر ہم نے طے کیا کہ مذہبی انتہا پسندی کو روکا جائے گا اور اقلیتوں کو تحفظ کریں گے. پھر ہم نے سوچا کہ دینی مدارس کی رجسٹریشن کی جائے. پھر ہم نے سوچا کہ جو میڈیا ہے اس پر دہشت گرد اسی طرح اپنے نظریات کا پرچار کرتے نظر آتے ہیں جیسے ہماری سیکیورٹی فورسز اپنے بیانات دیتی ہیں اور ہماری سیاسی قیادت اپنے بیانات دیتی ہے، اس کو روکا جائے. پھر ہم نے انٹرنیٹ کے اور سوشل میڈیا کے بارے میں سوچا. پھر ہم نے کئی ایک فرقہ واریت کو روکنے کے لیے کئی اقدامات کا سوچا. لیکن اب بات یہ ہے کہ بدقسمتی سے ہم بہت سے معاملات میں چیزوں کو اس طرح سے کرنے میں کامیاب نہیں ہو سکے جو ہم نے سوچا تھا. ہم کوئی ایسا کام بڑا سوائے اس جو آپریشن ہے، جو ملٹری فورسز آپریشن کر رہی ہیں، سیکیورٹی فورسز آپریشن کر رہی ہیں، ہم اس میں بہت حد تک اس میں تو کامیاب ہوئے، لیکن اس کا پبلک کو عام طور پہ پتہ نہیں ہے کہ سیکیورٹی فورسز کا آپریشن کیا ہے، وہ کتنا اس پہ عمل درآمد کرنے میں کامیاب ہوئی ہیں. لیکن جو ہمیں انفارمیشن ملتی ہے وہ کامیابی کی ہے، لیکن جو سویلین سطح پہ کرنے والے اقدامات تھے وہ دیکھیے ویسے کے ویسے ہی بہت حد تک چل رہے ہیں. اگرچہ حکومت قانون سازی کر رہی ہے، کچھ آگے بڑھ رہی ہے، لیکن دہشت گردی کم ہوئی ہے، لیکن انتہا پسندی کا جو مین روٹ ہے وہ کم نہیں ہو سکا. ہمارے یہاں پہ جو مدارس کی اصلاح ہونی تھی وہ نہیں ہو سکی. ہم نے فوجی عدالتیں قائم کر لی، اس پہ دہشت گردوں کو سزائیں دیں، لیکن جو نرسریاں ہیں وہ اپنی جگہ پہ اپنے طور پہ وہاں پہ کام کر رہی ہیں. ہم نے اس کے لیے کچھ نہیں کیا. ہم نے معاشی طور پہ ان غریب خاندانوں کو بہتر بنانے کے لیے کچھ نہیں کیا جو کہ ان مدارس کو، ان دہشت گردوں کو جو وہاں پہ اپنے بچوں کو بھیج کے ان کی تربیت بھی کرواتے ہیں، تعلیم بھی دیتے ہیں اور ان کے لیے نرسری کا کام بھی دیتے ہیں.
ٹھیک ہے، ہم نے صحیح بہت کچھ جی ایسے نکات ہیں یہ جو کچھ آپ بتا رہے ہیں، یہ جو اس سانحے ہیں کہ فوراً بعد نیشنل ایکشن پلان کا جو اعلان کیا گیا تھا اس کے نکات ہیں، لیکن ان میں سے بالکل آپ جو کہہ رہے ہیں یہی بات کی جاتی ہے کہ بیشتر نکات پر جی عمل درآمد نہیں ہوا، وہ بھی نہیں ہوئی. بالکل، لیکن آپ جو گفتگو کر رہے ہیں خالد فاروقی صاحب گا اور گی میں کر رہے ہیں کہ سوچ میں تبدیلی لانی ہوگی، طالبان یا دیگر جو دہشت گرد انتہا پسند گروپس ہیں ان کے لیے جو سافٹ کارنر ہے اس کو ختم کرنا ہوگا، پالیسیوں میں، اسٹیٹ کی پالیسیوں میں تبدیلی لانی ہوگی، اسٹیبلشمنٹ کو اپنی پالیسیوں میں تبدیلی لانی ہوگی. تو آپ جو گی گا کا کہہ رہے ہیں کیا مطلب اس سانحے کے بعد اس ایک سال میں کوئی ان کی سوچ اور اسٹیٹ کی جو پالیسیز ہے اس میں تبدیلی نہیں آئی؟
دیکھیے مخصوص علاقوں میں تبدیلی آئی ہیں، لیکن میں اگر یہ بات کروں کہ اگر میں پنجاب میں کہوں، پنجاب میں بے شمار لوگ جو ہیں سوائے ان جو جن لوگوں کو ٹارگٹ کیا گیا ان کے علاوہ ہٹ کے بھی پنجاب میں ایسی کئی تنظیمیں موجود ہیں جن کے مسلح لوگ موجود ہیں. مثال کے طور پہ اگر آپ صرف لاہور کی بات کریں تو یہاں پہ ایسے مسلح لوگ اور مسلح تنظیمیں موجود ہیں جو یہاں پہ فریلی کام کرتے ہیں. ان کو کنٹرول تو کیا جا سکتا ہے، لیکن کنٹرول ان کو کسی ایک جگہ سے کیا جاتا ہے. جب ان کو کنٹرول کیا جاتا ہے تو پبلک کو وہ میسج نہیں جاتا. اگر وہ مال روڈ پہ نکل کے، اگر وہ لاہور کے گورنر ہاؤس کے سامنے نکل کے، اگر وہ لاہور کی سڑکوں پہ نکل کے اپنی شعبہ پار کرنا چاہیں تو وہ آج بھی اس میں کامیاب ہیں. اصل بات یہ ہے کہ یہ آپریشن جو ہے بیسیکلی ابھی کراچی میں اس آپریشن کے بارے میں، آپریشن کرتے ہیں اس کے بارے میں اور کراچی آپریشن کے بارے میں ہمیں اس ڈفرینس کا بھی پتہ نہیں چل رہا. ضرورت تو اس بات کی ہے کہ پورے پاکستان میں جہاں جہاں دہشت گردوں کو تقویت پہنچتی ہے، جہاں جہاں ان کو قوت ملتی ہے، جہاں جہاں سے ان کی نرسریاں ہیں، جہاں ان کو کچھ مل رہا ہے تو وہاں پہ ان کو کنٹرول کیا جائے. لیکن یہ ہماری بدقسمتی ہے کہ ان جگہوں پہ وہ لوگ ابھی تک اپنے کنٹرول میں نہیں آ سکے. ان کے مدارس، ان کے جو جتنے بھی ان کے ادارے ہیں وہ فریلی اسی طرح سے کام کر رہے ہیں. ہاں جن لوگوں کو ٹارگٹ کیا گیا، وہاں پہ تو ہو سکتا ہے کہ حکومت اپنے کنٹرول میں کچھ کامیاب ہوئی ہو, لیکن بے شمار جگہیں ایسی ہیں جہاں پہ میرا خیال ہے بدقسمتی سے ابھی تک, خواہ اس میں سویلین ناکامی کو شامل کریں اور بالخصوص میں اس میں جو ہماری سویلین قیادت ہے زیادہ اس کے بارے میں کہوں گا کہ وہ اپنے مقاصد کے اہداف میں بری طرح سے ناکام رہی ہے. اس کا ٹارگٹ بنیادی طور پہ دہشت گردی کا کلا کما کرنے کی باتیں تو ہیں, لیکن ان کا ٹارگٹ بنیادی طور پہ اپنے انہی پروجیکٹس پہ ہے جس کے بارے میں 10 سال پہلے انہوں نے ایک منشور تیار کیا ہوگا. انہوں نے نئے پاکستان کو جو دہشت گردی سے فری ہو اس کے بارے میں اپنے آپ کو اس طرح سے نہیں ڈھالا یا حالات نے ان کو اجازت نہیں دی. میں یہ سمجھتا ہوں کہ ہماری سویلین قیادت کو ایک لمحہ رک کے اس جگہ پہ ضرور سوچنا ہوگا. ہمیں اصلاحی صرف بات کرنی چاہیے, میں محض تنقید برائے تنقید کا قائل نہیں ہوں, لیکن سویلین حکومت کو رک کے اس موقع پہ یہ غور ضرور کرنا ہوگا کہ اگر داعش جیسی تنظیم جو ہے وہ ایک دفعہ پاکستان میں پہنچ جانے میں کامیاب ہو گئی تو پھر اس کے پاکستان کے مستقبل پہ کیا اثرات ہوں گے. میرا خیال ہے بہت ہی خطرناک اثرات اس بات کے پڑ رہے ہیں.
ٹھیک ہے, اوکے, خالد فاروقی صاحب ہمارے ساتھ رہیے. اب ہم چلتے ہیں پشاور, جہاں خالد ارشد ہارون صاحب ہمارے ساتھ ہیں. السلام علیکم ارشد ہارون صاحب. ارشد ہارون صاحب, اس پشاور سانحے سے پہلے مجھے اچھی طرح یاد ہے کہ پی ٹی آئی کے جو رہنما ہیں عمران خان صاحب, انہوں نے طالبان کے لیے دفتر کھولنے کی باتیں وہ کر رہے تھے پشاور میں, مذاکرات پر ان کے ساتھ زور دے رہے تھے, اور طالبان کو کئی دفعہ انہوں نے اپنے بھائی بھی کہہ کر مخاطب کیا تھا کئی سپیچز میں. عوامی سطح پر بھی اگر ہم دیکھیں تو خیبر پختونخوا میں طالبان کے لیے نرم گوشہ رکھنے والے لوگ جو تھے وہ موجود تھے. اب کوئی تبدیلی حکومتی سطح پر, عوامی سطح پر لوگوں کی جو سوچ ہے, جو پالیسیز ہیں صوبائی حکومت کی, اس میں کوئی اس ایک سال میں کوئی تبدیلی آئی ہے؟
بہت شکریہ. جہاں تک پی ٹی آئی کی گورنمنٹ کا تعلق ہے, جیسے آپ نے کہا یہ تو ان کے دفتر کھولنے کی بات کر رہے تھے, پھر پنجاب کے چیف منسٹر یہ بیان دے رہے تھے کہ ہمارا اور آپ کا مشن ایک ہے, تو ایک حوالے سے ایک طرح سے اے پی ایس کے سامنے نے قوم کو اکٹھا کیا, ان کو مجبور کیا کہ یہ اپنی معذرت خواہانہ جو ان کا رویہ تھا یہ اس کو چھوڑتے اور قوم کے ساتھ آ کے کھڑے ہوتے جنہوں نے ان کو ووٹ دیا تھا. جہاں تک پی ٹی آئی کی گورنمنٹ کی کارکردگی کا سوال ہے, میری رائے یہ ہے کہ اپیکس کمیٹی کا کتنے اجلاس ہوئے ہیں, اس میں کتنے فیصلے ہوئے ہیں اور اپیکس کمیٹی میں کتنی پلاننگ ہوئی ہے ٹیررزم کو یا دہشت گردی کو کنٹرول کرنے کے لیے, یہ ایک بڑا سوالیہ نشان ہے جہاں تک کے پی یا پختونخوا حکومت کا کام ہے. اس کے ساتھ ساتھ پی ٹی آئی گورنمنٹ نے, میں سمجھتا ہوں کہ پی ٹی آئی کی گورنمنٹ خیبر پختونخوا میں ہوتے ہوئے اس سانحے کے بارے میں میرے خیال میں ہمیں ٹرانسپیرنسی سے کام لینا چاہیے تھا, انکوائری کرنی چاہیے تھی, جو ذمہ داران ہیں اس کے یا تھے ان کو پن پوائنٹ ہونا چاہیے تھا, ان کو سزائیں ملنے چاہیے تھی یا ان کو برخاست کر دینا چاہیے تھا. اس سانحے کے بعد ہم نے کوئی ایسی انکوائری سامنے آتی ہوئی دکھائی نہیں دی جس میں کوئی پولیس افسر یا کوئی لا انفورسمنٹ کے اور جو ہمارے ادارے ہیں ان کے کسی افسران کو فارغ کیا جاتا. تو لگتا یہی ہے کہ جو ہمارے وزیر اعظم اور عمران خان صاحب ہیں وہ پنجابی فلموں کے ڈائلاگز کے جی دہشت گردوں کا کلا کما کر دیا ہے, کمر توڑ دی ہے, یہ کر دیا ہے, وہ کر دیا ہے, اس قسم کے بیانات تو ہمیں سامنے آتے ہیں, لیکن صحیح کنکریٹ کوئی جو پروگرس ہماری ریاست نے دہشت گردی کے خلاف کی ہے وہ ہمیں دکھائی نہیں دیتی.
اوکے, آپ نے بات کی کہ سانحے میں کے جو حملہ آور تھے اس کے جو ذمہ داران تھے ان کو سزا دینی چاہیے تھی, لیکن گزشتہ دنوں میرے خیال میں جہاں تک مجھے یاد ہے آئی ایس پی آر کی طرف سے جو بیان آیا تھا اس میں کہا گیا تھا کہ 4 حملہ آور جو اے پی ایس اٹیک میں ملوث تھے ان کو سزائیں جو ہیں پھانسی پہ چڑھایا جا چکا ہے.
جی, लेकिन उमर मंसूर कहाँ है, मुल्ला फजलुल्लाह कहाँ है, उनको कब इंसाफ के कटहरे में लाके उनको सजाएं दी जाएंगी, ऐसी कोई बात हमने ना किसी भी लीडर से नहीं सुनी। और यही हमें सुनने को मिल रहा है कि जी दहशतगर्दों की कमर तोड़ दी गई है। अगर दहशतगर्दों की कमर तोड़ दी गई है तो जो पिछले हफ्ते पारा चिनार का सानिया हुआ है जिसमें बहुत सी कीमती जानें जाया हुई हैं, वो फिर ऐसे वाकयात फिर क्यों रूनुमा हो रहे हैं? आम लोगों के जहन में ये सवाल उठता है।
ओके अर्शद हारून साहब, आप हमारे साथ रहिए। हम कोशिश कर रहे हैं कि मुश्ताक गनी साहब जो हैं उन्होंने हमसे वादा किया था कि वो हमारे प्रोग्राम में शरीक होंगे, लेकिन इस वक्त पहले वो हमें बताया जा रहा है सामीन वो फ़ोन नहीं उठा रहे थे, और अब मेरे प्रोड्यूसर मुझे बता रहे हैं कि उन्होंने अपना फ़ोन जो है वो बंद कर लिया है। ये APS अटैक की एनिवर्सरी पे हम बात कर रहे हैं, बहुत अहम ये मौजू है और बहुत से क्वेश्चंस हमने उनसे करने थे, लेकिन अगर जब वो हमें ज्वाइन करेंगे तो हम उठाएंगे ज़रूर। सदीकुल फारूक साहब, आपकी जानिब हम आते हैं, आप हमें ये बताइएगा जिस तरह हमारे दोनों एनालिस्ट ने हमें बताया है, ख़ास तौर पर खालिद फारूकी साहब ने, कि इस सानहे के बाद ठीक है कुछ इकदाम तो उठाए भी गए हैं, लेकिन सियासी कुवतें जो उन्होंने उस संजीदगी का मुजाहिरा नहीं किया और वो इकदामात उन्होंने नहीं उठाए जिसकी ज़रूरत थी। नेशनल एक्शन प्लान जो है एक बड़ा इकदाम था, लेकिन इसके बेशतर नुकात पर अगर हम उसको देखा जाए तो उस पर सिरे से अमल दरामद ही नहीं हुआ, क्यों?
पहले तो मैं ये अर्ज करूंगा, पाकिस्तान में सिविलियन हुकूमत और फौज को तकसीम करना और अलग अलग खानों में बांटना जो है, ये अप्रोच मेरे नज़दीक अब दुरुस्त नहीं है। देखिए, यहाँ 9.5 साल परवेज मुशर्रफ साहब की हुकूमत रही है, जो चीफ ऑफ आर्मी स्टाफ भी थे, जो सदर भी थे और सब कुछ थे। 5 साल उसके बाद पीपल्स पार्टी की हुकूमत रही है, तो कम अज कम परवेज मुशर्रफ साहब की हुकूमत के दौरान दहशतगर्दी कितनी खत्म हुई? अगर सिविलियंस की और फौजियों की या फौज की बात करें तो फिर तो परवेज मुशर्रफ के दौर में फिर ये होगा कि फौज भी नाकाम हो गई, लेकिन ये मामला फौज का नहीं, इसलिए ये तकसीम ना करें। दूसरी बात यह है कि जो काम परवेज मुशर्रफ के 9.5 और पीपल्स पार्टी के 5-14 साल में नहीं हुआ, वो 16 दिसंबर को गुज़श्ता साल वाकया हुआ, तकरीबन 2 महीने बाद ये सारे मामलात APC वज़ीर आज़म ने बुलाई और नेशनल एक्शन प्लान और उस पर अमल दरामद शुरू हुआ। 10 महीने के नतायज देखें और उससे पहले 14.5 साल के नतायज देखें। फिर जो हमारे भाई दोस्त अपने तौर पर वो ठीक बात करते हैं, वो अपने सामने अमरीका को, बरतानिया को, यूरोप को रखते हैं, पाकिस्तान में कैपेसिटी की कमी तो है ना, हर जगह सिस्टम जो बार बार टूटता रहा है, कैपेसिटी बिल्डिंग भी साथ साथ यहाँ जा रही है, और जो लोग मारूजी तौर पर ऑब्जेक्टिवली इस वक्त पाकिस्तान की सोसाइटी को देखते हैं, दहशतगर्दों के लिए ये पहली दफा है या तालिबान के लिए कोई हमदर्दी बाकी नहीं रही। निसाब की इसलाह शुरू हो गई है, पंजाब को फिर पहले सिविलियंस को फिर पंजाब को अलग करते हैं। भाई पंजाब में 40,000 से ज्यादा लोग जो डायरेक्टली इनडायरेक्टली दहशतगर्दी में मुलव्वस से पकड़े गए हैं,
ठीक,
सबसे ज्यादा कामयाब ऑपरेशन हुए हैं।
फिर अगर उनकी, लेकिन उस तर्ज का ऑपरेशन जो है तो वो नजर पंजाब में नहीं आया जो फाट और कराची में हमें आ रहा है। सदीकुल फारूक साहब,
उन लोगों से मुतालिक जिन पर क्रिमिनल केसेस साबित नहीं होते थे, लेकिन ये अंजमन इस्बाह साहबा के हैं, ये दूसरे हैं, ये तीसरे हैं, सबको मुस्लिम लीग नून के कैंडिडेट्स ने आवाम के मैदान में शिकस्त दी, लोगों ने मुस्लिम लीग नून के उम्मीदवारों को वोट देकर कामयाब करवाया, सियासी मैदान पर भी शिकस्त हुई, अखलाकी महाज पर भी शिकस्त हुई। इस वक्त दीनी जमातें और दीनी मदारिस जो हैं वो ज्यादातर अब मुतफिक हैं, मुतहद हैं, वो अपने मदारिस के निसाब की दूसरी इसलाह के लिए तैयार हैं और इस पर काम भी हो रहा है। फिर जो खालिद फारूकी साहब ने ये बात बिल्कुल दुरुस्त की कि सिविलियन और फौजी जो क्यादत है वो एक पेज पे है, जब सिविलियन क्यादत इकट्ठी होती, जो एक फिर ये भी हुआ कि जो सोच का इख्तलाफ था, अप्रोच का इख्तलाफ था,
کہ طالبان جو پاکستانی طالبان ہے یا کچھ ہے ان کو کس طرح سے ان کو ٹیکل کیا جائے. یہ 16 دسمبر کے واقعے نے اور اس کے بعد جو اے پی سی ہے اس نے اس اپروچ کو بھی جو اختلاف کا اپروچ میں اس کو بھی ختم کر دیا.
صحیح.
آج الحمدللہ پورے پاکستان میں کسی جگہ سے دہشت گردی اور دہشت گردوں کے خلاف کسی حوالے سے بھی کسی بہانے سے بھی ان کے حق میں آواز نہیں اٹھتی. تو 10 مہینے کی یہ جو کارکردگی ہے سیویلین حکومت پشت پر ہے, رائے عامہ جو ہے ہموار ہوئی ہے, میڈیا سپورٹ کر رہا ہے, فوج ہو یا رینجرز ہو پولیس ہو یہ آپریشن کر رہے ہیں اور الحمدللہ کامیاب ہو رہے ہیں.
یہ بتائیے گا کچھ جو ٹیررسٹ جن کو کہا جا رہا ہے نام دیا جا رہا ہے دہشت گردوں کا ان کی بیانات کی وجہ سے جس میں ریڈ ماسک جو ہیں لال مسجد کے ملا عزیز جو ہیں وہ بھی شامل ہیں, یہ جب سانحہ ہوا انہوں نے کھلے عام میڈیا میں آ کے یہ بات کی کہ یہ بچے شہید نہیں ہوئے, اس کے بعد باوجود آج بھی وہ کھلے عام دن دناتے وہ پھر رہا ہے, جہاں وہ چاہیں وہ جا سکتا ہے, تو ایسے لوگوں کو کیوں نہیں ابھی تک پکڑا گیا؟ پوری گروپ کی تو آپ بات چھوڑیں, اس میں میں نہیں جاؤں گی ورنہ شو جو ہے اسی میں لگ جائے گا. مجھے پتا ہے 70 سے زیادہ دہشت گرد تنظیمیں جو ہیں وہ موجود ہیں صوبہ پنجاب میں, صرف اگر ہم دیکھیں تو ان میں سے بہت اب بھی سرگرمیاں ان کی طرف سے جاری ہے, لیکن میں اس میں نہیں جانا چاہ رہی, ان کا ایک نیٹ ورک ہوتا ہے. مجھے صرف یہ بتائیے کہ جو انڈیویجول کچھ جو شخصیات ہیں جنہوں نے خاص طور پر اے پی ایس کے حملے کے بعد ایسے بیانات دیے جو دہشت گردوں, جس سے معلوم ہوتا ہے کہ وہ دہشت گردی کے حامی ہیں, طالبان کے لیے سافٹ کارنر رکھتے ہیں, آج بھی وہ ادھر ادھر پڑ رہے ہیں کھلے عام, کیوں؟
دیکھیے میں آپ سے عرض کروں, مجرموں کو پکڑنے کے لیے بعض اوقات پولیس ہو یا سیکیورٹی کے ادارے ہوں وہ مختلف حربے اور مختلف طریقے استعمال کرتے ہیں. ضروری نہیں ہے کہ ساری بات ریڈیو اور ٹی وی پر جو ہے وہ کھول کر رکھ دی جائے. اس لیے اگر ایک کوئی لال مسجد والے مولوی عزیز صاحب جو ہیں ان کی اب معاشرے میں کوئی سپورٹ باقی نہیں رہی, ان کو اگر کوئی کھلا پھرنے کی بات کر رہے ہیں تو اس میں کوئی حکمت ضرور ہوگی, ورنہ ان کو پکڑنا تو ایک لمحے کا کام ہے.
کیوں نہیں پکڑتے؟ ایک لمحے کا اگر کام ہے تو ابھی تک کیوں نہیں پکڑا گیا؟
آپ پہ میں آپ کے اس نیٹ ورک پہ میں اس کو بالکل اوپن نہیں کر سکتا.
اچھا اوکے ٹھیک اوکے.
میں یہ عرض کروں گا کہ پورے پاکستان میں اب ان لوگوں کے لیے کوئی ہمدردی نہیں ہے, اور یہ ہمدردی ختم کرنے میں بڑا بہت بڑا سانحہ تھا یہ 16 دسمبر کا, لیکن اس نے بہت بڑا کردار ادا کیا ہے, حتیٰ کہ وہ عمران خان صاحب جو یعنی کسی نہ کسی بانے.
لیکن جب ہمدرد بھی نہیں رہے ان کے تو ان کو تو پکڑنا پھر زیادہ آسان ہونا چاہیے, اگر ان کے آگے پیچھے بھی کوئی نہیں ہے, ان کے حامی بھی نہیں ہیں, اس کے باوجود ان کو نہیں پکڑا جا رہا. صدیق الفاروق صاحب ایک بہت بڑی کنفیوژن ہے, یہ ان کی طرح اور بھی بہت انڈیویجول ٹیررسٹ پھر رہے ہیں پاکستان میں کھلے عام, ان کو بھی نہیں پکڑا گیا, لیکن یہ ایک ہی نقطہ ہے, ظاہر ہے اس پہ ہم پورا شو وہ نہیں کر سکتے. نصاب کی جب ہم بات کرتے ہیں اس کو, اس پہ آپ لوگوں نے کہاں تک فوکس کیا ہے؟
اس پہ کام ہو رہا ہے, لیکن جو نصاب یہاں سینکڑوں سال سے ان دینی مدارس میں چل رہا ہے اس کو چند مہینوں میں ایک دم تبدیل نہیں کیا جا سکتا, گریجولی ہو رہا ہے. مدارس میں جو سکولوں کی ایجوکیشن ہے, جو بورڈ جو یہاں کہہ لیں لاہور بورڈ ہے اور سرگودا بورڈ, یہ تعلیم جو میٹرک ایف اے ایف ایس سی بی اے بی ایس سی وہ شامل ہو کیا جا رہا ہے, اس میں انفارمیشن ٹیکنالوجی جا رہی ہے, سائنس سبجیکٹس جا رہے ہیں, انہیں انکریج کر رہے ہیں کہ وہ سکولز اور کالجز بناتے چلے جائیں. اس لیے یہ معاشرے میں اس طرح کی تبدیلیاں جو ہیں وہ بتدریج آتی ہیں, گریجولی آتی ہیں, یہ کوئی مٹی نہیں ہے اٹھا کے کہ فوراً اس کو ایک کمہار کے پاٹ پہ رکھ کے اس کو ایک جو ہے وہ برتن کی شکل دے دی جائے. جن لوگوں جو لوگ اس طرح سوچتے ہیں وہ ذرا یورپ میں.
لیکن صدیق الفاروق صاحب معذرت کے ساتھ, جہاں پہ آپ نے ایکشن لینا ہو, سٹیٹ نے ایکشن لینا ہو, وہ تو آپ کے بقول اس میں کچھ لمحے لگتے ہیں. بلوچ نیشنلسٹ جو ہیں ان کے خلاف تو جس طرح کاروائی ہمیں نظر آتی ہے, باقی جو فاٹا میں لوگ جو ہیں غائب ہو جاتے ہیں چند گھنٹوں میں, تو اس طرح کی کاروائیاں جو ہیں وہ دہشت, باقی
وہ تو جو بہت بڑے बहुत बड़े मतलब दहशतगर्द होते हैं ना।
अच्छा, और ये जिन्होंने बच्चों को मारा है और जो तालिबान के लिए, जी सर, उनके लिए जो नरम कोशा रखते हैं वो बड़े दहशतगर्द नहीं है आपकी नजर?
नहीं 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 नहीं, मैंने अर्ज किया है कि सोसाइटी में, माशरे में तब्दीली जो है उस वो ग्रेजुअली होती है। ये जो हमारे यहाँ मदारिस का निजाम है ये बिल्कुल
सर, यही तो मैं कह रही हूँ, बलोचिस्तान जो बलोच नेशनलिस्ट की तरफ से कुछ होता है तो वो फिर एक नी जर्क रिएक्शन हमें नजर आता है स्टेट की जानिब से, वो हमें यहाँ नजर क्यों नहीं आ रहा? मेरा पॉइंट
तो
ये था,
चंद दहशतगर्द पता चल जाए
जी,
पता चल जाता है कि असला लेके फलां जगह बैठे हैं और वो वारदात करने वाले हैं तो उनके खिलाफ तो रिएक्शन होगा। लेकिन बलोच उन लोगों को मुजाकरात की मेज पर लाने और हथियार फेंकने के लिए तो काम करना पड़ा, 3 साल काम हुआ, 2.5 साल तब जाके कुछ ने हथियार फेंके।
आपकी जानिब हम आते हैं वापस। अरशद हारून साहब, ये बताइएगा, 1 साल हो चुका है पिशावर सानहे को, वहाँ जो विक्टिम्स हैं इस हमले के उनके वालिदैन से आप मिलते भी होंगे और आपकी मुलाकातें भी होती हुई होंगी, ये बताइएगा कि वो कितने मुतमईन नज़र आते हैं हुकूमत की जानिब से जो पॉलिसियाँ हैं उनमें जो तब्दीली आई हैं उससे, और जो उनके बच्चों के लिए, स्कूल्स के लिए और जनरली जो आवाम है उनके लिए, उनकी सिक्योरिटी के लिए जो इकदाम इस 1 साल में उठाए गए हैं, कहाँ तक वो उससे मुतमईन है?
तो वो इससे मुतमईन नहीं है। ये आज अगर आपने आर्काइव हॉल की सेरेमनी में इमरान खान के साथ जो मुबाहिसा हुआ उससे पता चलता है कि उनके काफी गिले शिकवे हैं और उनकी कोई मदद नहीं की गई है, नहीं विफाकी हुकूमत ने की है और ना ही सूबाई हुकूमत ने की है, और जिसका इन्होंने बरमला इजहार आज किया आर्काइव हॉल के नाम को APS शुहदा के नाम करने के मौके पे जब इमरान खान साहब वहां गए। तो ये तो एक पहलू है। मैं बेसिकली जो चाहता हूं वो ये है कि नेशनल एक्शन प्लान पे विफाकी हुकूमत ने अमल दरामद करवाना था। अब उसमें सूरत हाल ये है कि सिपाही साहबा अपने नाम बदल कर अभी जो बल्दियाती इलेक्शन हुए हैं वो पंजाब में उन्होंने कैंडिडेट्स फील किए हैं और सिंध में उन्होंने अपने कैंडिडेट्स खड़े किए हैं इन इंतखाबात में, जबकि नेशनल एक्शन प्लान में हमें वादे तौर पे है कि इन और ऐसी तंजीमों को किसी भी सूरत में ऑपरेट किसी भी नाम से नहीं किया जा सकेगा। ये यहाँ पे हमें हुकूमत की नाकामी नजर आती है। फिर दूसरा जो पॉइंट है वो नेक्टा का है। फेडरल गवर्नमेंट ने इसको एक्टिवेट करना था और इसको मजबूत बनाना था नेक्टा का, आज तक 1 साल बाद भी इस सानहे के कोई अता पता नहीं है। इस तरह से हेट स्पीच पे लेजिस्लेशन, उसमें मैं हुकूमत को इसलिए ज्यादा जिम्मेवार ठहराता हूँ कि हेट लिटरेचर और हेट स्पीच पे इन्होंने कोई कानून साजी आज तक नहीं की, जिसकी वजह से वो बयानियां उसी तरह से जिससे ये दहशतगर्द कुवत लेते हैं अपनी उसी शक्ल में मौजूद है जो आज से 1 साल पहले था। तो ये लफाजी हमारे सियासतदानों को छोड़नी पड़ेगी, कंक्रीट स्टेप्स की तरफ आना पड़ेगा, वरना तो ये जो वाकयात हैं ये इसी तरह से जारी रहेंगे। ये कोई बात नहीं हुई कि जी हमने कमर तोड़ दी और हमने ये कर दिया हमने वो कर दिया, हमें जो नेशनल एक्शन प्लान में वादे हैं उन पे हमारी क्या प्रोग्रेस है मुझे नहीं लगता कि वो कोई तसल्ली बख्श हमने कोई उस पे एज अ रियासत या एज अ पाकिस्तान उस पे।
ओके, ठीक, बहुत अहम पॉइंट जो हैं वो आपने उठाए हैं नेशनल एक्शन प्लान के हवाले से। सिद्दीकुल फारूक साहब, उनके हम इस पे कमेंट्स लेना चाहेंगे। खालिद फारूकी साहब, आप ये बताइएगा, आप जिस तरह सिद्दीकुल फारूक साहब ने कहा कि जाहिर है दहशतगर्दी जो है उसको बिल्कुल उसका कला खमा करने में टाइम लगेगा, ये एक लंबी जंग है दहशतगर्दों के खिलाफ, कहाँ तक आप उनसे एग्री करते हैं? क्योंकि बाज दहशतगर्द जो रियासत की नज़र में जो दहशतगर्द बाज लोग हैं या तंजीमें हैं उनके खिलाफ तो हमें फौरन अगर ये कार्रवाई करना चाहें नजर आ जाती है, जो और तंजीमें हैं वो उनके खिलाफ हमें नजर नहीं आ रही है, क्यों है ऐसा?
देखिए, दो बातें बड़ी इंपॉर्टेंट हैं। पहली बात यह है
कि जब हम किसी इदारे पे या किसी सियासी जमात पे या हुकूमत पे तनकीद की बात करते हैं तो इसका कतई तौर पे मतलब किसी को टारगेट करना नहीं होता और कोई पॉइंट स्कोरिंग नहीं होता। हम जितनी भी बात करते हैं उस सारे का मकसद ये होता है कि कहाँ कहाँ हम कोताहियां या खामियां महसूस कर रहे हैं। अभी जो बात सदीकुल फारूक कह रहे थे, ये तो बड़े पुराने सियासी वर्कर हैं और मुस्लिम लीग नून के बड़े एक मजे हुए एक रहनुमा हैं, लेकिन असल मसला ये है कि हमारे रियासती इदारे, हमारी हुकूमतें दहशत गर्दों पर हाथ डालते हुए घबराती भी हैं। अब देखिए, इस्लामाबाद में जिस शख्स की आपने बात की, वो पुलिस वो कलाशन कोफे दिखाए, वो पिस्टल बांध के इस्लामाबाद में फिरे, तो क्या रियासत को ये नजर नहीं आता? वो कौन सा कानून है जिसके तहत बताइए कि इस्लामाबाद में ऐसे जो लोग ताकतवर लोग बन जाएं और उसको उसको हमारे जो इदारे हैं ना हमारी हुकूमत उसको पकड़ सके। और जैसे इन्होंने सदीकुल फारूक ने कहा, फौज और हुकूमत को अलग नहीं किया जा सकता, दोनों एक हैं और हमें उनको एक ही कहना चाहिए। मुझे फेलियर बताया जाए कि फेलियर कहाँ पे है, उस शख्स को पकड़ा क्यों नहीं गया? दूसरी बात यह है कि जो सानिया हुआ था पिशावर का, आज उसको एक साल गुजर चुका। बहुत से लोग उठाते हैं वो ये है कि जो थे वो कहां से आए, उन्होंने किन इलाकों को क्रॉस किया, उन्होंने कैसे वहां तक एक्सेस हासिल की, उनको तो वहां पे तो गवर्नमेंट की एक रिट होती है, गवर्नमेंट की रिट फेल हुई, गवर्नमेंट नाकाम हुई, पकड़े गए कि किन लोगों की गलती की वजह से वो लोग उस स्कूल तक पहुंचे। दूसरी कि वो लोग उस स्कूल के अंदर कार्रवाई करने में कैसे कामयाब हुए, इसके बारे में लोग वहां के भी लोग मुतालबा करते हैं, इसकी इन्वेस्टिगेशन होनी
चाहिए बिल्कुल। और इस
तक कितनी हुई,
आपने जो क्वेश्चन उठाए हैं खालिद फारूकी साहब, बहुत अहम ये सवालात हैं और इसी वजह से मुश्ताक गनी साहब को हमने मधु किया था। इस वक्त मेरी जो प्रोड्यूसर है, मैं देख रही हूँ वो पीटीआई के कई रहनुमाओं को ट्राई कर रही हैं, लेकिन उनमें से कोई फोन जो है वो नहीं उठा रहा है। क्यों नहीं उठा रहा है, क्या वजह इसकी हो सकती है? आप मेरे ख्याल में इस हवाले से तो मैं कुछ नहीं कह सकती, लेकिन ये जो आप बात कर रहे हैं कि जो इकदामात उठाने चाहिए थे वो नहीं उठाए गए, और इनमें से एक बहुत ही वैलिड सवाल जो आपने उठाया है कि ये हमला आवर कौन थे, ये सब किस तरह कैसे और क्यों हुआ। अर्शद हारून साहब, पिशावर में आप मौजूद हैं, ये बताइएगा कि ये जो क्वेश्चंस खालिद फारूकी साहब ने उठाए हैं, वालिदैन की तरफ से जो सवालात जो हैं वो उठाए गए, मुझे याद है कि सानहे के ठीक चार दिन बाद 20 दिसंबर 2014 को वालिदैन ने मुतालबा किया था कि एक आज़ाद तहकीकाती कमीशन का होना ज़रूरी है। हुकूमत क्या कहती है, सूबाई हुकूमत क्यों नहीं वो ये कमीशन बना सकी?
देखें, सियासी विल की कमी है सूबाई हुकूमत के पास भी और वफाकी हुकूमत के पास भी। हमने बारहा मुतालबे किए कि ये जो वाकया हुआ इससे कौम को बताया जाए कि कहाँ पे गफलत हुई, कहाँ पे कमजोरी थी, जिसको दूर करके हम बहसियत कौम मजबूत बन के आगे जा सकें। ये किसी को सजा दिलवाने के लिए हमने नहीं कहा था, बल्कि इस वाकये से सबक सीखने के लिए कहा था। जैसे फ्रांस में हुआ, जैसे अमेरिका में हुआ, उन्होंने सबक सीखे और अपने जो इकदाम थे वो उठाए, लेकिन आज तक इस पे पर्दा डाला जा रहा है। फिर जो अदालतों से लोगों को सजाएं हो रही हैं उनके भी जो मालूमात हैं वो मीडिया को नहीं पहुंचाई जा रही हैं। फिर पाटा में जो चीजें चल रही हैं वहां पे मीडिया और जर्नलिस्ट का एक्सेस नहीं है मालूमात तक। तो ये ऐसे लगता है कि जी कोई बड़ा कवर अप फेडरल गवर्नमेंट और प्रोविंशियल गवर्नमेंट मिलकर कर रही है और चीजें छुपाने की कोशिश कर रही है, और न वालिदैन को ये बताने जा रही है न आवाम को ये बताने जा रहे हैं। तो इससे चीजें सुधरेंगी नहीं, इससे चीजें बिगड़ेंगी।
ओके, यहाँ पे सदीकुल फारूक साहब जो हैं उनकी जानिब हम दोबारा चलते हैं। सदीकुल फारूक साहब, ये बहुत ही अहम क्वेश्चन है। हमें याद है कि तहकीकाती कमीशन जो हैं वो कई दफा पाकिस्तान में बनाए जा चुके हैं, चाहे वो धांधली का मसला हो या कोई और हो, ये बदनवानी के हवाले से बनाए जाते हैं। ये इतना बड़ा सानहा जो है वो पेश आया, क्या ये मालूम करने के लिए कि ये हमला आवर कौन थे, ये काफ़ी सिक्योर ये जगह है जहाँ पे ये स्कूल है और फिर आर्मी का स्कूल है, यहाँ पर हमला आवर स्कूल में घुसने में किस तरह वो कामयाब हुए, ये सब कुछ जो है इसके लिए आप नहीं समझते अगर सूबाई हुकूमत ने नहीं किया तो मरकजी सतह पर एक तहकीकाती कमीशन को तश्कील देना ज़रूरी था?
देखिए मैं इस हवाले से इत्तेफाक करता हूँ, ये बात दुरुस्त है कि खैबर पख्तूनख्वा में जो अमन व अमान का मसला है वो सूबाई हुकूमत के दायरा कार में आता है, वहाँ जेल टूटी कहाँ से चले कहाँ आए जेल तोड़ी।
सर जब इतना बड़ा सानहा हो, ये एक कौमी सानहा था तो फेडरल को फिर इंटरवीन करना पड़ता है।
थोड़ा सा मेरी बात को सुन लीजिए ना थोड़ी सी
जी।
अब आर्मी पब्लिक स्कूल जो है वो थ्रेट अलर्ट, सबको ये था कि इस पे हमला होगा, क्यों वहाँ जरूरी इंतजाम नहीं किया गया, इसकी नाकामी है, ये अपनी जगह तय करने की बातें हैं। इसमें तहकीकाती कमीशन की बात लोग मुतालबा भी कर रहे हैं, नहीं हुआ तो मैं भी आपके साथ ही मुतालबा करता हूँ, लेकिन मेरा ख्याल है अब हमें आगे बढ़ना है और जब हम आगे बढ़े हैं तो 10 महीने के नतायज जो है वो बहुत अच्छे हैं।
अर्शद हारून साहब का कहना है, आप कह रहे हैं नतीजे बड़े अच्छे हैं, उनका कहना है कि नेक्टर की फॉली का जो मसला है वो उसी तरह है।
उनका कहना वो तो
आप बताएं, फॉल हुआ है, नेक्टा हुआ है फॉल उनके, क्या उन्होंने जो पॉइंट्स उठाए हैं नेशनल एक्शन प्लान से मुतल्लिक वो गलत है?
आपके शो में जो है वो सारी बातें एकदम तय करके और सब कुछ हो जाए, पहले मैंने कहा कैपेसिटी की, दूसरी बात मैं अभी आपकी तरफ तवज्जो के लिए रख रहा हूँ कि हिलरी क्लिंटन साहिबा ने सेनेट की मुतल्लिका कमेटी ने ये तस्लीम किया कि ये जो तालिबान और ये सारा कुछ किया है इसमें हमारा अपना हाथ है, वो तो उन्होंने तस्लीम किया। अब जिस तरह से इतने अरसे में ये बनाए गए सोवियत यूनियन के खिलाफ सारा काम हुआ, बार बार ये तस्करा करना पड़ता है, आप लोग भी जब तजिया करते हो या बात करते हो तो इन चीजों को सामने रखा करें।
सदीकुल फारूक साहब बहुत कंफ्यूजन है, प्लीज मुझे वो दूर करने दें, और जिस तरह मैं कंफ्यूज्ड हूँ इस वक्त उस तरह मेरे जो सुनने वाले हैं वो भी हैं, मुझे यहाँ पे क्लियर करें। एक मिनट, अभी जो 4 लोगों को गुज़श्ता दिनों ISPR के बयान के मुताबिक APS के हमला आवर थे उनको फांसी पे चढ़ाया गया, राइट? कहा जा रहा है कि वो तौहीद अल जमात, पता नहीं ये कौन सी जमात है, पहली दफा मैंने एटलीस्ट नाम सुना है, इससे इनका ताल्लुक था। शुरू में ये था कि ये तालिबान, उन्होंने जाहिर बल्कि एक तासुर नहीं था, तालिबान ने इसकी जिम्मेदारी भी कबूल की थी। तो ये जो जमात है ये किसी और, अब किसी और का नाम जो है वो लिया जा रहा है, तो ये एक बड़ी कन्फ्यूजन है कि ये कहाँ, ये हमला आवर कौन थे?
देखिए कोई कंफ्यूजन नहीं है, मुख्तलिफ ये लोग काम करते हैं, कभी कोई नाम सामने ले आते हैं कभी कोई नाम सामने लेते हैं, ये वही बात है।
तो ये तो ISPR के बयान में ये नाम लिया गया है, उसमें तालिबान का कोई जिक्र ही नहीं है, ये है कि तौहीद अल जमात से इनका ताल्लुक था।
मैं आपकी कंफ्यूजन दूर करना चाहता हूँ, आप सवाल पे सवाल करते हुए कंफ्यूजन बढ़ा रहे हैं।
जी सर जी, कीजिए आप।
मैं ये अर्ज करूंगा कि जैसे अब अलकायदा के बाद ये इस्लामी, ये जो अपना IS वाले हैं, अब वही लोग जो तालिबान और वो अलकायदा वाले थे वो नाम अब उन्होंने इख्तियार कर लिया है कि अब हम IS वाले हैं जी, तो उन्हें तो कोई एक नाम चाहिए। इसलिए असल चीज ये है कि जहां से भी दहशतगर्दी हो रही है जो भी कर रहा है उसके मरकज तक पहुंचे। और मैं आपके इसी चैनल से, आपके रेडियो से कई बार कह चुका हूं कि ये आसान नहीं है, इसमें बहुत सी ताकतों ने लोगों को इकट्ठा किया था, फिर ये हाथों से निकल गए, फिर मुख्तलिफ लोगों ने अपने मकासद के लिए इस्तेमाल करना शुरू किया। अब इन 10 महीनों में कोई गुड अपना और बैड कपल जैसा नहीं रहा, कोई पसंदीदा और नापसंदीदा नहीं रहा, सबके खिलाफ यकसा एक्शन हो रहा है, कैपेसिटी साथ साथ बिल्ड की जा रही है। मैं समझता हूं अगर ईमानदारी से सोचा जाए और 9, 5, 14 सालों को सामने रखते हुए इन 10 महीनों की जो कार्यकर्ती है जो रिजल्ट्स हैं उन्हें सामने रखा जाए तो बहुत आला रिजल्ट।
सर तहकीकाती कमीशन वालिदैन मुतमईन नहीं है, वो जानना चाहते हैं कि ये हमला आवर कौन थे, और کن کو سزائیں جو ہیں دی گئی ہیں، کن لوگوں کو نہیں دی گئی، وہ مطمئن نظر نہیں آتے.
کچھ چیزیں پردے میں رکھنی پڑتی ہیں، سینسیٹیو معاملات ہیں، پیچیدہ معاملات ہیں، ایک ادارہ نہیں ہے. ایک مرتبہ ہماری پارلیمنٹ کو بتایا گیا تھا، میں آپ ان ملکوں کے نام یہاں نہیں لوں گا، کہ پاکستان میں جو دہشت گردی ہو رہی ہے اس میں فلاں 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 ملک شامل ہیں.
ٹھیک سر، والدین کا ایک اور گلہ یہ ہے کہ ایف آئی آر جو ہے وہ والدین کی بجائے علاقے کا جو ایس ایچ او ہے اس کی جانب سے درج کرایا گیا، جو اصولاً غلط ہے، اور والدین کو یہ حق نہیں دیا جا رہا ہے کہ وہ اپنے بچوں جن کے شہید.
بڑی معمولی سی بات ہے، ٹیکنیکل
سر، کہاں یہ معمولی بات ہے؟
بہت معمولی بات ہے. اصل میں تو جنہوں نے دہشت گردی کی ہے ایف آئی آر سے نہ وہ ختم ہوتے ہیں، ان کو تو پکڑا جائے گا اور ان کو تو سزائے موت دی جائے گی، تب وہ ختم ہو گئے یا انہیں آپریشن میں ختم کیا جائے گا. اوکے
ارشد ہارون صاحب، یہ اتنی معمولی بات ہے، یہ پیرنٹس پھر کیوں اس کو بار بار اٹھا رہے ہیں؟ ریلی
پیرنٹس بےچارے اتنی سیریس چیزوں کو نہیں سمجھتے
جی. ارشد ہارون صاحب، اس کے باوجود معلومی باتیں ہیں تو پیرنٹس کیوں مطمئن نظر نہیں آتے؟
ایک قانون اور عدل کا نظام ہے، ٹھیک ہے، اور اس میں نیشنل ایکشن پلان میں وعدہ کیا گیا تھا کہ اس میں جتنے بھی سکم ہیں اس کو دور کیا جائے گا تھرو پارلیمنٹ. مجھے پارلیمنٹ کا کوئی بھی نمائندہ بتائے کہ جی پارلیمنٹ نے پچھلے ایک سال میں کتنی اصلاحات کی ہیں قانون شہادت میں اور اس طرح کے جو دہشت گردی کے قوانین ہیں جس کے تحت دہشت گردوں کو سزائیں ہونی چاہیے. یہ جو آرمی کورس ہیں یہ مسئلے کا حل نہیں ہے، یہ تو دو سال چلیں گی، پھر ہمیں اپنے جو عدل کا نظام ہے اور عدالتی نظام ہے اس کی طرف واپس لوٹ کے آنا پڑے گا. تو حکومت نے یا پارلیمنٹ نے، میں حکومت کو بھی اس لیے بلیم کرتا ہوں کہ ان کی اس وقت پارلیمنٹ میں اکثریت ہے، تو انہوں نے کہاں تک قانون سازی کی ہے، کہاں تک اس میں ریفارمز لائے ہیں، یہ لوگ نہیں لائے تو پھر چیزیں وہیں پہ چلی جاتی ہیں. نہ ہی ہے کہ ہم بحثیت قوم کوئی نریٹو ڈیولپ کر سکے ہیں کہ جی ایکسٹریمزم کو یا اس مائنڈ سیٹ کو کیسے ختم کرنا ہے، تو وہ نریٹو مسنگ ہے. اور آن دا گراؤنڈ ایکشن یا وہ اقدامات مسنگ ہیں جس کے ذریعے ہم دہشت گردی کو ختم کر سکیں گے.
ٹھیک اوکے. سامعین آپ کو بتاتے چلیں کہ ایک ڈیفینس اینالسٹ بریگیڈیئر سید نذیر صاحب نے بھی ہمیں پشاور ہی سے جوائن کیا ہے، ان کو بھی خوش آمدید کہتے ہیں. جی السلام علیکم بریگیڈیئر صاحب. السلام علیکم بریگیڈیئر صاحب، آپ کو آواز آ رہی ہے؟
جی جی
بریگیڈیئر صاحب، یہ جو گزشتہ دنوں آئی ایس پی آر کی جانب سے بیان تھا کہ جو چار ملزمان ہیں اے پی ایس حملے کے، ان کو پانسیاں دی گئی ہیں اور ان کا تعلق توحید الجماعت سے تھا، طالبان کا اس میں کوئی ذکر نہیں تھا، کیا یہ جماعت طالبان ہی کا کوئی اس کی ایکسٹینشن ہے، کوئی اس کا وہ ہے، حصہ ہے، یا یہ کون؟ کیونکہ پہلی دفعہ ہم یہ نام سن رہے ہیں.
جہاں تک اس قسم کے ناموں کا تعلق ہے تو نام تو ہمارے ہاں سیاسی جماعتوں کے بھی بدلتے رہتے ہیں اور ساتھ ساتھ ان تنظیموں کے بھی بدلتے رہتے ہیں. کوئی 70-74 تو اس قسم کی تنظیمیں ہیں اور وہ ایک نام سے دوسرے نام میں اور پھر ان میں دڑے بندی ہو جاتی ہے، پھر الگ الگ دڑے کا الگ الگ نام ہوتا ہے. لیکن سب سے بڑی بات کا اور موٹی بات جو ہے اور جو سمجھ دے والی ہے وہ یہ ہے کہ ویڈیو ہے، اور آپ نے بھی دیکھا ہوگا اور ہم سب نے دیکھا کہ مولوی فضل اللہ نے اس کی باقاعدہ ویڈیو اس میں ذمہ داری قبول کی تھی اور بڑے واضح لفظوں میں کہا تھا کہ ہم نے ان کو کیسے مارا، کس کے ذریعے مارا اور کس طریقے سے مارا، تو اس میں کوئی شک تو نہیں ہے. اب اس نے کس کو استعمال کیا، کس رستے سے آئے، ان کی بھی نشاندہی پہلے سے کر دی گئی ہے. اور آپ نے دیکھا ہوگا کہ ہمارے انٹیلیجنس چیف اور آرمی چیف دوسرے اسی دن اور دوسرے دن افغانستان گئے اور انہوں نے باقاعدہ جو ٹیکنیکل انٹیلیجنس تھی، ہیومن انٹیلیجنس تھی، وہ سب کے حوالے دے دیے. اور اس کے بعد جو کردار تھے ان پر مختلف جگہوں پر ہاتھ ڈالے گئے ہیں اور ظاہر ہے ان کے خلاف کارروائی ہو رہی ہے. वो नाम जो भी ले ले, क्योंकि नाम सबने हमारे इलाके के अपने लोग हैं, उन्होंने नाम बदल दिए हैं, कोई किस खुराफानी के नाम से, कोई किस नाम से, कोई किस नाम से, ये क्योंकि इस किस्म का जंग होता है तो उसमें आप असली नाम से, जिस तरह इंटेलिजेंस वाले फारसी है ये का हो या ईसाई का हो, तो उनके असली नाम नहीं होते, वो कोड नाम अपने रख लेते हैं शनाख्त को, वो मतलब वो करने के लिए, छुपाने के लिए। तो ये तो एक तरीकाकार है। जहां तक इस बात का ताल्लुक है, आपने एक दूसरा सवाल किया था और दोनों माजिज मेहमानों ने उस पर बहस की कि पाकिस्तान में तहकीक या उसके इंक्वायरी या कमीशन या इस किस्म के सिलसिले इस पर क्यों नहीं हुए या वालिदैन क्यों मुतमईन नहीं है, तो मैं ये कहते कि यहाँ पर सबसे बड़ा हिस्सा तो एक बेनजीर का कत्ल का था, लेकिन उस पर कितने कमीशन और उस पर बाहर से भी आ गए, नतीजा क्या निकला? सिफर। उसके अलावा बाकी भी जो बड़े बड़े हादसे, हमारा मुल्क टूटा था और उसके जो हमदुर्रहमान कमीशन थी वो तो तकरीबन 20-30 साल छुपाए रखी थी, जाहिर नहीं किया गया था कि भाई क्यों टूटा था, और उसके हिस्से हजम कर दिए गए थे और फिर वो रद्दी के खुकरी में किसी को मिला था और उससे पता चला था कि अमूदुर्रहमान कमीशन का रिपोर्ट है। इसी तरह बहुत सारे वाकयात हमारे मुल्क में हो चुके हैं। अफसोस की बात है कि हमारे यहाँ इदारे इतने मजबूत नहीं है और नहीं हमारे पोलिटिकल जो लीडर्स हैं या उनके जो डेमोक्रेसी है या जो कानून साजी है, उन्होंने ऐसे कानून बनाए हैं, उन्होंने किसी को कटहरे में खड़ा किया है, उन्होंने किसी की जवाबदेही की है कि भाई ये क्यों हो रहा है या क्यों हुआ है, या ऐसा कानून बना ले कि जिसके जरिए से, मैंने एक सवाल उठाया था क्योंकि वेपल डैक का एक इजलास हो रहा था जिसमें मैक्सिमम पार्लियामेंटेरियन थे और वो बहुत ज्यादा फौज और सिक्योरिटी इदारों पर लान तान कर रहे थे, तो मैंने उनको बताया कि भाई जो कुछ हो चुका वो हो चुका, लेकिन आइंदा के लिए एक कानून तो पास कर ले कि कोई भी सियासी लीडर या कोई फर्द अगर आइंदा किसी डिक्टेटर का मशीर बनता है, वजीर बनता है, या उसका दस्तराज बनता है, या किसी तरीके से उसकी मदद करता है, उस पर हमेशा के लिए सियासत बंद, वो न मेंबर बन सकेगा न सेनेटर बन सकेगा, तो ये कानून क्यों पास नहीं कर लेते? तो असल में सब उसी गमले से हो गए हैं और कभी भी ये नहीं चाहते, मफादात की जंग है। आप कराची में देख लो, वहाँ पर जो कमी आई है,
बिल्कुल इस पे हमने ब्रिगेडियर साहब बात की है कि सिविलियन जो गवर्नमेंट है उनको बहुत कुछ करने की जरूरत है इस हवाले से। फौज जो है वो एक ऑपरेशन इस वक्त कर रही है और उसकी जाहिर दहशतगर्दी के वाकयात में कमी भी आई है, उसको एक तरह से
बावजूद सपोर्ट नहीं किया जा रहा है, उसके बावजूद उनके जो फ्रेंड्स हैं या उनमें जो बाइक है वो उससे निकाला जा रहा है।
ब्रिगेडियर साहब ठीक है, और ये भी है कि एपीएस के जो हमला आवर थे उनमें से चार को पांसियां भी दी गई, क्या यही वो मुलजिम थे या नहीं ये तो अल्लाह जाने। लेकिन एक गीत जो है बहुत ही खूबसूरत गीत वो रिलीज किया गया है आईएसपीआर की जानिब से इस एपीएस हमले की बरसी के मौके पर, जरूर उस पर एक कमेंट लेना चाहूंगी। लेकिन मैं सामीन मेरे सुनने वाले जो हैं उनको मैं ये बताती चलूं कि असल में ये गीत जो है ये मलाला यूसुफ़ज़ई जो है उनके कोड के बुनियाद पर ये बनाया गया है, ताहम ये जरूर है कि मलाला यूसुफ़ज़ई को इसका क्रेडिट नहीं दिया गया। ये जो सोच है ये मलाला यूसुफ़ज़ई की थी कि उनके जो हमला आवर हैं वो उनसे बदला नहीं चाहेंगी, बल्कि उनके बच्चों को एजुकेट करना जो है अगर उन्हें मौका मिलता है तो वो करेंगी। इसी बुनियाद पे आईएसपीआर की जानिब से ये गीत बनाया गया, वंस अगेन उनको इसका क्रेडिट नहीं दिया गया। ये बताइएगा कि इस गीत से क्या पैगाम आईएसपीआर क्या देना चाहती है?
मेरे ख्याल में जो पहला गीत था जो कि पिछले 7 दिसंबर के बाद बनाया गया था कि ऐसा दुश्मन जो बच्चों से लड़ता है, इस दफा उन्होंने कि उनके बच्चों को हमने पढ़ाना है, दुश्मन के बच्चों को
अच्छा,
पढ़ाना है।
यहाँ दुश्मन से मुराद क्या है? यहाँ दुश्मन से क्या अफगानिस्तान में जो बच्चे हैं अफगान तालिबान के वो हैं? भारत पे भी इल्जाम कभी कभी चला जाता है, वहाँ के कोई तंजीम है उनके बच्चों की बात कर रहे हैं, या फाटा के वो बच्चे हैं जिन्हें रेडिकलाइज किया जाता रहा है, या फिर मदरसों के बच्चे हैं, ये किन बच्चों की बात हो रही है, या लश्करी जंगवी جماعت الدعویٰ ان کے ارکان کے بچوں کی بات ہو رہی ہے؟
اور یہ میرے خیال میں ایک ٹیم ہے, ایک بیانیہ کی بات ہو رہی ہے اور کہ بھائی ہم نے بندوق کی بجائے ہم نے قلم پکڑنا ہے اور ہم نے جو علم کی روشنی پھیلانی ہے اور اس کے لیے جدوجہد کرنی ہے, اس کے لیے جہاد کرنا ہے. تو یہ اس پازیٹو, میرے خیال میں یہ
بہت ہی پازیٹو اس میں میسج ہے اور اسٹرانگ میسج جو ہے وہ آئی ایس پی آر کی جانب سے دیا گیا ہے اور ہمیں امید ہے کہ اس پہ عمل درآمد بھی ہوگا. اگین یہاں پہ کوٹ جو ہے وہ ملالہ یوسفزئی کا میں مینشن کرنا چاہوں گی. ان کا یہ کہنا ہے کہ ضرب عصب کی نہیں ضرب قلم جو ہے اس کی ضرورت ہے اصل میں. وہی بات جو اس گیت میں کی گئی ہے. اوکے, اب ہم آگے چلتے ہیں اور یہاں سے مرزا علی اکبر صاحب نے ہمیں جوائن کیا ہے. السلام علیکم مرزا علی اکبر صاحب.
وعلیکم السلام. علی اکبر مرزا.
علی اکبر مرزا صاحب, جی جی. علی اکبر مرزا صاحب, یہ بتائیے گا کہ پشاور سانحے کو آپ کو معلوم ہوگا ایک سال جو ہے پورا ہو چکا ہے. اس ایک سال میں پاکستان نے جو اقدامات اٹھائے ہیں وہ آپ کے سامنے ہیں, سب اس سے واقف ہیں. کہاں تک آپ کے خیال میں وہ کافی ہے اور کیا کرنے کی ضرورت ہے؟
بالکل بھی ناکافی ہیں. اگر مجھے ایک جملے میں جواب دینا ہو تو وہ جواب یہی ہے کہ بالکل ہی ناکافی ہیں. کیونکہ دیکھیں, کسی بھی تحریک کو, دہشت گردی کی تحریک کو یا کوئی بھی تحریک ہو, اس کو ختم کرنا ہوتا ہے تو اس کے لیے دو بنیادی اقدامات ہوتے ہیں. پہلا قدم یہ ہے کہ اس کی فائنینشل ایڈ, جسے ہم یہاں امریکہ میں کہتے ہیں فالو دا منی اینڈ یو ول گیٹ ٹو دا ریئل کلپرٹ, تو پیسوں کا جو ذریعہ ہے اس کو ختم کیا جائے. اور دوسرا یہ کہ جو ایڈیالوجی جہاں سے پروان چڑھ رہی ہے یہ دہشت گردی کی, اس کو ختم کیا جائے. ان دونوں میں سے کوئی کام بھی نہیں ہوا ہے. پیسہ جو ہے وہ باہر کے ملکوں سے جو آتا ہے, مڈل ایسٹ کے ملکوں سے, وہ ابھی تک آ رہا ہے, اور جو لوکل پیسہ جمع ہوتا ہے ان دہشت گردوں کے لیے, اس پہ بھی کوئی ایسی پابندی نہیں لگی ہوئی ہے کہ وہاں پر پیسہ نہ جمع ہوتا ہو. اور جہاں تک نظریاتی ان کے فروغ اور ان کے اس دہشت گردانہ ایڈیالوجی کو اور ایکسٹریمسٹ ایڈیالوجی کو پرمان چڑھانے کی بات ہے, تو سارے مدرسے ویسے ہی کام کر رہے ہیں, یہاں تک کہ لال مسجد جو ہے وہ بھی ویسے ہی کام کر رہی ہے. اور امریکہ میں جو پچھلے دنوں دو ہفتے پہلے, آج بھی ایونٹس ڈے ہے, تو ایگزیکٹلی دو ہفتے پہلے جو کیلیفورنیا میں سین برنارڈو میں حملہ ہوا, تو اس میں جو ہے وہاں پر بھی جو خاتون تشوین پکڑی گئی, اس کے بارے میں یہ رپورٹ بڑی صاف واضح آ گئی ہے کہ جب وہ سعودی عرب میں رہتی تھی تو سعودی عرب سے اس نے تقریباً 700 اس کے میسیجز ہوئے ہیں اپنا لال مسجد میں پاکستان میں. تو یہ کیسے ممکن ہوا؟ یہ ساری چیزیں جو ہیں ابھی بھی ہو رہی ہیں اور بالکل ہی ناکافی اقدامات کیے گئے ہیں. چار لوگوں کو پھانسی دی گئی ہے, جبکہ چار چھ لوگوں کو, جبکہ 600 سے زیادہ دہشت گرد موت کی سزا لیے جیل میں بیٹھے اور ان کے خلاف کچھ بھی نہیں ہوا.
جی صدیق الفاروق صاحب, آپ کے کمنٹس میں لینا چاہوں گی. بتایا جا رہا ہے, پروڈیوسر بتا رہی ہیں, آپ کچھ کہنا بھی چاہ رہے ہیں.
پہلے میں یہ عرض کروں, جیت کے معاملے میں آپ نے کہا دشمن کے بچوں کو پڑھانا ہے, تو یہ تو بہت آپ نے پھیلا دیا, انڈیا میں بھی سب کا حوالہ دے دیا. اب دشمن کے بچوں کو پڑھانا جو ہے تو وہی ہے.
آپ ہی تو انڈیا کو دشمن سمجھتے ہیں, دشمن ملک نہیں سمجھتے آپ.
میں تو جس ادارے میں ہوں, میں نے آج یاتریوں کو خدا حافظ ہندو یاتریوں کو کہا ہے, اور میں نے شاخ زیتون انہیں پیش کی ہے اور ساتھ گلاب کے پھول, کہ یہ محبت کے پھول ہیں اور یہ شاخ زیتون ہے امن کی. اور وہ وکٹری بنائے ہوئے تھی, دو شاخیں تھی اس کی, میں نے کہا یہ وکٹری امن کی ہے, وہ یہ میسج ہماری طرف سے لے کے جائیں. دوسری بات یہ ہے کہ جو دشمن ہے وہ امن کا اور انسانیت کا دشمن ہے, جس سرزمین پر بھی ہے. بچے تو اس کے بھی معصوم ہیں, ہمیں انہیں پڑھانا ہے تاکہ وہ اپنے باپ اور اپنے چچاؤں کے جو ہے نا نقشے قدم پر چل کر انسانیت کے لیے دشمن نہ بنے. دوسری بات, ساری باتیں ہوئی ہیں, میں عرض کروں کہ بحث برائے بحث کے لیے بہت سے چھوٹے چھوٹے نکات بھی اور نازک باتیں جو ہیں وہ بھی ہوتی ہیں, عمل جب ہوتا ہے. دیکھیے میں ایک چھوٹی سی بات کروں, اس سے ناراض نہ ہوں. مجھے فون پہ یہ کہا گیا کہ آپ ہمیں 30 منٹ دیں اور ابھی تھوڑی دیر تقریباً گھنٹہ پورا ہو جائے گی. کیا ہے یہ, آپ بھی نہیں کنٹرول کر سکی, میری بھی ضرورت تھی کہ میں بھی اپنی پارٹی کا نقطہ نظر حکومت کا بیان کروں. یہ ایک آپریٹو عملی مشکل تھی, عملی سچویشن میں آدھے گھنٹے کے بجائے گھنٹہ ہو گیا. اور اسی طرح سے جو جب عملی طور پر دہشت گردی کے خاتمے کے لیے کیپیسٹی نہ ہو, इस दहशत गर्दों को जमा करके इन्हें स्ट्रेंथन करने के लिए, इनकी जो कंडुएट्स हैं फाइनेंशियल वो बनने के लिए 30-35 साल लगे हों, 10 महीने में जो रिजल्ट है, वल्ला अगर लोग मारूजी तौर पर देखें तो ये बेहतरीन रिजल्ट है। और मैं आपके इस चैनल के जरिए, इस वॉइस ऑफ अमेरिका के जरिए सुनने वालों को यकीन दिलाता हूँ कि इंशाअल्लाह ये 30-35 साल का जो बंद है ये अगले एक साल के अंदर तकरीबन खत्म हो चुका होगा। पूरी कौम मुतहद है, कैपेसिटी बिल्डिंग हो रही है सिविलियन और अपना आर्मी में, कोई फर्क नहीं है, कोई हमारे लिए पसंदीदा दहशतगर्द या पार्टी नहीं है, कोई हमारी दुश्मन नहीं है, सब अमन के दुश्मन के लिए हम एक पॉलिसी जो है वो कर रहे हैं। कमजोरियां हैं, कमजोरियां जो है वो आहिस्ता आहिस्ता साथ दूर होंगी। हमारे पास या तो आप हमें अमरीका और बरतानिया और यूरोपियन यूनियन के वसाइल दे दें, वो बजट हमें दे दें, फिर हमसे रिजल्ट लें। इतने बजट वाले लोग हैं तो पेरिस में
पैसे तो ऑलरेडी बहुत मिल रहे हैं आप लोगों को, बहुत इमदाद मिल रही है। खालिद फारूकी साहब, टाइम बहुत मुझे मजबूरन आपको रोकना पड़ेगा क्योंकि बहुत ही टाइम कम है। थैंक यू सो मच सर, आप आधे घंटे के लिए हमारे साथ थे, पूरा घंटा आपने हमें दिया, हम बेहद आपके शुक्रगुजार हैं। अली अकबर मिर्जा साहब, 9/11 के बाद हमने देखा था पाकिस्तान ने अपनी पॉलिसियों में वो कुछ तब्दीलियां लाया था मुख्तलिफ इदारों में, ये बताइएगा नई पॉलिसियां बनाई गई थी। जाहिर है पाकिस्तान का कंपैरिजन जो है वो अमेरिका के साथ करना जो है वो सही बात नहीं है, लेकिन फिर भी पाकिस्तान को और मजीद क्या करने की जरूरत है?
देखिए, पाकिस्तान को सबसे पहले तो ये सोचना चाहिए कि खुद पाकिस्तान के मफाद में क्या है। खुद पाकिस्तान के मफाद में ये है कि वहां से दहशतगर्दी और जहालत का खात्मा हो, लेकिन अगर बुनियादी कदम, जो पहला कदम होना चाहिए वो ये कि इन दहशतगर्दों के फाइनेंशियल सप्लाई को, माली मदद की सप्लाई को खत्म किया जाए, रोका जाए, और ये जो ब्रेन वॉश करके बच्चों को और बेरोजगार लोगों को और गरीब लोगों को और अगवा किए हुए बच्चों को और जबरदस्ती मदरसे में रस्सियों से और जंजीरों से जकड़ के रखे जाने वाले बच्चों को जिस तरह से ये दहशतगर्दी की तालीम दे रहे हैं, इस्लाम का मजाक उड़ा के पूरी दुनिया में तमाशा बना रखा है, इस चीज को खत्म नहीं किया जाएगा। आप जितनी भी पॉलिसीज में तब्दीली कर लें, अगर आपने बुनियाद सोर्स को नहीं तबाह खत्म किया तो बिल्कुल भी नहीं हो सकता। ये बाकी सारी कार्रवाई जो दिखाने की है ये कॉस्मेटिक है। अगर आप जिस्म पे दाने ही दाने निकले हुए हों, कैंसर की स्किन कैंसर हुआ हुआ और उस बिल्कुल फोड़े और कैंसर के जख्म स्किन पे हों, लेकिन आप उनको मेकअप से छुपा दें तो उससे कैंसर का इलाज नहीं होता। आपको अपनी स्किन डिजीज का इलाज करना होगा और यही पाकिस्तान को पहला कदम उठाना चाहिए।
बेहद शुक्रिया आपका अली मिर्जा अकबर साहब। इसके अलावा सामीन, आपने अरशद हारून साहब, खालिद फारूकी साहब को सुना, ब्रिगेडियर सैयद नज़ीर साहब हमारे साथ, सदीकुल फारूक साहब ने आधे घंटे के लिए हमारे साथ थे, पूरा घंटा उन्होंने दिया हमें, उनके भी हम बेहद शुक्रगुजार हैं। एक दफ़ा फिर आपको बताते चलें कि पीटीआई के सीनियर रहनुमा मुश्ताक गनी साहब को हमने मदऊ किया था, उन्होंने प्रोग्राम में शिरकत के लिए वादा किया था लेकिन वो शामिल ना हो सके। आखिर में इतना ज़रूर कहना चाहूँगी कि जब भी हम किसी इशू पर बात करते हैं तो पर्सनली मेरी ये कोशिश होती है, जो मेरी जिम्मेदारी भी है, कि मैं अपनी नेशनैलिटी और इतनी सिटी को पीछे रख कर एक साइड पर रख कर एक इशू पर बात करूं। और मुझे अगर इससे कोई किसी एनालिस्ट को मेरी एनालिसिस या क्वेश्चंस पे गुस्सा आता है, वो नाराज होते हैं, तो उसके लिए मैं माजरत खा हूं। नेक्स्ट प्रोग्राम तक शहनाज नफीस को इजाजत दीजिए, अपना ख्याल रखिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।